रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज कर्णाली सरकारद्वारा प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धीको विधेयक परिमार्जन सहित प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदेश मातहतमा 159 इकाइ रहने
सुर्खेत उपत्यका खानेपानी संस्थाका प्रमुख गौतमलाई यथास्थितिमा राख्न उच्च अदालत सुर्खेतको अन्तरिम आदेश
पन्ध्र बुधे टिकापुर घोषणा पत्र जारी गर्दै कैलालीमा 3 दिने थरूहट थारूवान राष्ट्रिय सम्मेलन सकियो लक्ष्मण थारूको नेतृत्वमा 51 सदस्यीय मोर्चा गठन
र भारतमा जारी 15 वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले आज बलियो टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने मलेसियासँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डेलु र मधुबनको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा कर्णाली सरकारले प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा गर्न बनेको विधेयक परिमार्जन सहित प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ मन्त्री परिषदको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता विमला केसीले प्रदेश अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा बनेको विधेयक परिमार्जन सहित पेश गरिने निर्णय गरेको जानकारी दिनुभएको हो कर्णाली प्रदेश अन्तर्गत मन्त्रालय सचिवालय आयोग कार्यालय गरी 159 इकाइ रहने गरी प्रस्ताव स्वीकृत गरेको जनाइएको छ मन्त्री केसीले नयाँ व्यवस्थापन तथा संगठन सर्वेक्षण ओएनएम गरेर प्रदेश सरकारले नयाँ संगठन र व्यवस्थापनका लागि 2555 दरबन्दी पनि स्वीकृत गरेको छ उहाँले भौतिक पूर्वाधारका क्षेत्रमा भने पूर्वाधार कार्यालय प्रत्येक जिल्ला जिल्लामा रहने निर्णय समेत भएको बताउनु भएको छ
भौतिक पूर्वाधारको क्षेत्रमा पूर्वाधार कार्यालयहरू अब जिल्ला जिल्लामा रहने भए अब मुगुको मान्छेले सेवा लिन जुम्ला आउनुपर्ने अवस्थाको अन्त्य गराइयो डोल्पाको मान्छेले चौरजारीको डिभिजनबाट सेवा लिने कुराको अन्त्य गराइयो एकदमै बढीभन्दा बढी जनतालाई मार परेको संहिता आउँदाखेरि पनि संहिताको अनुभूति भएन प्रदेश सरकारले अहिले पनि फेरि पनि हामीलाई अप्ठ्यारो बनायो भन्ने जो अनुभूति भइरहेको थियो यो कुरालाई हामीले हल गर्ने मेन कुरा जनतालाई जिल्लाबाटै सेवा त दिउँ डिभिजन मोडेलमा जाँदा त धेरै दुःख चार पाँच जिल्लाहरू एउटा ठाउँमा आउनुपर्ने अवस्था डोल्पा रुकुम सल्यान जारपुरको त चौजा डिभिजनले हेर्ने स्थिति थियो जुम्लाको डिभिजनले अरू माथिका कार्यालयहरू हेर्ने अवस्था थियो त्यसैले गर्दा यो कुरालाई हल गर्न सकियो अहिले कार्यालय संख्या र दरबन्दी टुङ्ग्यायौँ
पूर्वाधार सामाजिक वन तथा भूमि सम्बन्धी 2-2 कार्यालय स्थापना गरेको भए पनि शिक्षा स्वास्थ्य कृषि तथा पशुपक्षी कार्यालयका कामहरू गर्दा अलगै अलगै रूपमा व्यवस्थित हुने बताउनु भएको छ मन्त्री केसीले थोरै कार्यालय र थोरै कर्मचारीबाट धेरै काम गरेर कर्णालीलाई अगाडि बढाउन सरकारले यस्तो व्यवस्था गरेको बताउनुभयो
तुरन्त हामी के गर्छौँ भन्नुहुन्छ भने अब कार्यालयहरू जो ओएनएममा पास गरेका छौँ त्यही अनुसारको अब हामीले तुरन्तै कार्यालयहरू स्थापना गर्छौँ कार्यालय प्रमुखहरू पठाउँछौँ अब जिल्लामा हाम्रा अनुसारका यो ओएनएममा पास गरेको अनुसार 1 हप्ताभित्रै कार्यालय स्थापना गरी काम सञ्चालन गर्ने ढिला भइसकेको कारणले हाम्रो मन्त्रालयहरूमा हाम्रा कर्मचारीहरूलाई बसालेर ल अब यसरी अगाडि बढौँ भनिसकेका छौँ यसो गर्दा अब अलिकति कार्यान्वयनमा सहजीकरण हुन्छ कर्मचारी अभाव अहिले पनि छ तैपनि हामी अब जिल्ला जिल्लाबाट सेवा प्रवाह गर्न सहज हुन्छ र यसले हामीलाई काम गर्न
यस्तै गरी प्रदेश अस्पतालमा खरिद टेन्डरको प्रक्रिया पूरा भइसकेको भन्दै सबै कुरा पूरा हुने र सुर्खेतमा विशेषज्ञ सेवा पाउने गरी गृह कार्य थालेको बताउनु भएको छ यस्तै बैठकले दैलेखको गुराँस गाउँपालिकाको केन्द्र रानीमतामा सार्ने निर्णय गरेको छ भने जुम्लाको कर्णका सुन्दरी गाउँपालिकाको नाम खे हारसिजा राख्ने निर्णय समेत गरेको छ
कर्णाली प्रदेशका महिला सांसदहरूले प्रदेशलाई महिला मैत्री बनाउनको लागि परेको बताएका छन् संसदको बैठकमा शून्य र विशेष समय लिएर कर्णालीका महिलाहरूले सवालमा आवाज उठाइरहेको उनीहरूले बताएका छन् क्रियाशील पत्रकार महिला WWJले गरेको कार्यक्रममा कर्णालीका महिला सांसदहरूले संसदमा उठाएका सवाल विषय सन्डे क्लबमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् उपसभामुख पुष्पा घरतीले अधिकांश महिला सांसदहरूले हरेक संसद बैठकमा महिलाका सवाल उठाएको बताउनुभयो। यस्तै प्रदेशसभाका सांसद सीता नेपालीले महिलाका विषयमा महिलाहरूले नै सवाल उठाउनु पर्ने अवस्था रहेको बताउनुभयो। उहाँले महिला सांसदहरू समानुपातिकबाट आएकाले प्रत्यक्ष र समानुपातिकबाट आएका सांसदहरूबीच विभेद हुने गरेको बताउनुभयो। उहाँले निर्वाचन क्षेत्रमा पनि बजेट बाँडफाँडमा विभेद रहेको भन्दै यो अन्त्य गर्न समेत माग गर्नुभयो।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बर गौतमलाई यथास्थितिमा राख्न उच्च अदालत सुर्खेतले गत शुक्रबार दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। गौतमले संस्थाले कार्यालय प्रमुखबाट घटुवा गरी कार्यालय प्रमुखको जिम्मेवारी समेत हटाएको भन्दै उच्च अदालतमा हालेको रिटमा सुनवाई गर्दै भानुभक्त शर्मा न्यौपाने र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत शुक्रबार भदौ 2 गते संस्थाले कार्यालय प्रमुखबाट हटाउने गरेको निर्णय कार्यान्वयन नगराउन र यस्ता स्थितिमा राख्न भनी दिएको अन्तरिम आदेशलाई पुनः निरन्तरता दिएको हो। भदौ 6 गते दिएको अन्तरिम आदेशलाई सुविधा र सन्तुलनको दृष्टिकोणबाट प्रस्तुत निवेदन को टुङ्गो नलाग्दासम्मका लागि उच्च अदालत नियमावली 2073 नियम 42(1) बमोजिम निरन्तरता प्रदान गरिएको उल्लेख रहेको छ। अदालतको अन्तरिम आदेशपछि संस्थाको कार्यालय प्रमुख डम्बर गौतम यथावत रहने बताएको छ। त्यस्तै संस्थाले बोर्ड बैठक बसेर गौतम गैर जिम्मेवार भएको भन्दै लिखित स्पष्टीकरण माग गरी जवाब चित्त नबुझेको भन्दै पद घटुवा गरी कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाएर नायब सुब्बा घनश्याम भट्टराईलाई कार्यालय प्रमुख बनाएको थियो। आदेशमा अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा समेत निवेदकलाई फरक ढंगबाट स्पष्टीकरण सोधिनु कारवाही भएको देखिएको उल्लेख छ।
कर्णाली प्रदेश सुहाउँदो कानून निर्माण गर्नुपर्ने सरकारवालाले जोड दिएका छन्। नेपाल कानून समाजद्वारा सञ्चालित नागरिक संवाद केन्द्रले आयोजना गरेको छलफलका सहभागीहरूले कर्णाली प्रदेशबाट बनाइने कानून यहाँको लागि अनुकूल हुने कानून बनाउन बताइएको छ। कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कानून विषय अध्ययनरत विद्यार्थी विष्णु विवेक ढुङ्गानाले केन्द्रले बनाएको कानून अनुसरण गर्नुभन्दा आफैले बनाउनु पर्ने सुझाव दिनुभयो। उहाँले कानून बनाउँदा कर्णालीलाई पाएक पर्छ कि पर्दैन भन्ने कुरामा पनि ध्यान दिन आग्रह गर्नुभएको छ। यसै गरी अर्का सहभागी टीकाराम शर्माले कानून निर्माणको क्रममा सुझाव सङ्कलन गर्नुपर्नेमा जोड दिनुभएको छ। सहभागीले कर्णाली प्रदेश सरकारले केही विधेयकहरूमा ठूलो गल्ती गरेको भन्दै यसमा सचेत हुन आग्रह समेत गरेका छन्। जवाफमा वक्ताको रूपमा रहनुभएका संसद सचिवालयका अधिकृत राजेन्द्र पौडेलले विषयगत मन्त्रालयबाट भएका गल्तीहरू सच्याउनतर्फ आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 15 पारे गाउँटुलमा चट्याङ लागेर 4 घाइते भएका छन्। स्थानीय जनक पौडेल, पवित्रा पौडेल, दोर्ण विक र विमला पौडेल घाइते भएको स्थानीय चन्द्रलाल पौडेलले बताउनु भएको छ। घाइतेहरूको अवस्था सामान्य भएको र उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। भेरी खबरमा छिमेक सरफहरूसँगै अन्य खबर बाँकी नै छन्। अहिले भने यो छोटो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेला हामीले कर्णाली सरकारद्वारा प्रदेश स्वास्थ्य सेवा प्रभाव सम्बन्धीको विधेयक परिमार्जन सहित प्रदेशसभामा पेश गर्न स्वीकृत, प्रदेश मातहतमा 159 इकाइ रहने, सुर्खेत उपत्यका खानेपानी संस्थाका प्रमुख गौतमलाई यथास्थितिमा राख्न उच्च अदालत सुर्खेतको अन्तरिम आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। 15 बुधी टीका पुर घोषणा पत्र जारी गर्दै कैलालीको टिकापुरमा 3 थरुहट थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले लक्ष्मण थारूको संयोजकत्वमा 51 सदस्यीय थरुहट थारुवान राष्ट्रिय मोर्चा पनि गठन गरेको छ। सम्मेलनले थरुहट आन्दोलनलाई नयाँ सिमरामा पुर्याउनका साथै पहिचानका पक्षधरलाई एकताबद्ध गरेको घोषणा पत्रमा उल्लेख रहेको छ। सम्मेलनले 7 प्रदेशको संरचना नमान्ने भन्दै जातीय पृष्ठभूमिमा आधारमा पहिचान सहितका 11 प्रदेश हुनुपर्ने र 1 प्रदेश थरुहट थारुवान स्वायत्त प्रदेश सीमाङ्कन र नामाकरण गरिनुपर्ने माग गरेको छ। यस्तै संघीय निजामती ऐन संशोधन गरी राज्यका सबै निकायमा जातीय जनसङ्ख्याको आधारमा लोकसेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने उल्लेख गरिएको छ। थारुहट सहित परिवार, घाइते, राजबन्दी तथा परिवारको भरण पोषण तथा आश्रित बालबालिकाको शिक्षा दीक्षाका लागि थरुहट मुक्ति मुठीदान अभियान चलाउने घोषणा पत्रमा उल्लेख गरेको छ। सम्मेलनले 3 चरणका आन्दोलनको कार्यदिशा समेत तय गरेको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट गाउँमा आएर मान्छे मार्ने पाटे भागलाई नियन्त्रणमा लिएको छ। बर्दिया ठाकुरबाबा नगरपालिका एक बुढीगाउँ बजारको खानेपानी ट्याङ्की टोलमा अस्ति एकजनालाई मार्ने बाघलाई निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो। बाघलाई लठ्याउने सुई मार्फत बेहोस बनाएर औषधि प्रयोग गरेर नियन्त्रणमा लिएको निकुञ्जका सहायक संरचना अधिकृत अशोक भण्डारीले बताउनु भयो। घर नजिक रहेको बङ्गुरलाई चारो दिन गएका बेला बाघले 70 वर्षका पहरिया थारूलाई आक्रमण गरेर मारेको जनाइएको छ। मान्छे मार्ने बाघ नियन्त्रणमा नआउँदासम्म भुरीगाउँ बजारका स्थानीयवासी त्रसित बनेका थिए। 5 दिन अघि मात्रै गेरुवा गाउँपालिका 4 एक महिलालाई मार्ने बाघलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको निकुञ्जले बताएको छ। गएको बिहिबार बाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका 4 56 वर्षका रामकली साईको पनि मृत्यु भएको थियो।
कञ्चनपुरमा पछिल्लो 1 वर्षमा बलात्कारका घटना दोब्बरले बढेको प्रहरीको तथ्याङ्क छ। जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष 75-76 जबरजस्ती गरिनेका 34 मुद्दा दर्ता भएको जनाएको छ। यस्तै जबरजस्ती गरिने उद्योगमा 22 र जबरजस्ती गरिने पछि कर्तव्य ज्यानमा 1 मुद्दा दर्ता भएको छ। आर्थिक वर्ष 74-75 जबरजस्ती करणीका 18 मुद्दा दर्ता भएका थिए भने जबरजस्ती करणी उद्योगमा 15 मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ। जबरजस्ती करणीमा पर्नेहरूमा सबैभन्दा बढी 16 मुनिका 14 र 17-25 17 रहेका छन्। यस्तै 27-35 4 36-60 2 र 60 1 रहेको प्रहरीले जनाएको छ। कञ्चनपुरमा प्रहरी प्रमुख एसपी दिनेश कुमार आचार्य पछिल्लो 1 34 बलात्कारका मुद्दा दर्ता भएकोमा 41 प्रतिवादी पक्राउ परेको बताउनु भएको छ। बलात्कारका घटनामा बढी जसो चिनजानका मानिस छिमेकी र आफन्त नै संलग्न रहेको पाएको उहाँको भनाइ छ। 1 अघि साउन 10 कञ्चनपुरमा 13 निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले देशैभर चर्चा पाएपछि अहिलेसम्म दोषी भन्ने पत्ता लाग्न नसकेको
यता किशोरीमाथि बलात्कार गरेको अभियोगमा रुकुम पश्चिममा एकजना युवक पक्राउ परेका छन्। रुकुम पश्चिमको चौरजारी नगरपालिका 5 खरे बस्ने 25 तेज विक्रम आरसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। आरसीले सामाजिक सञ्जाल फेसबुकबाट परिचय गरी बिहे गर्छु भन्ने प्रलोभन देखाई किशोरीमाथि बलात्कार गरेको अभियोग लागेको छ। बलात्कारपछि फरार रहेका आरसीलाई रुकुम पश्चिम मुसिकोट नगरपालिका 5 सेरी गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले बताउनुभयो। उहाँलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।
पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ पर्नुभएका पत्रकार रवि लामिछाने, युवराज कणेल र अस्मिता कार्की रुकु रिहा हुनुभएको छ। चितवन जिल्ला अदालतले रविलाई 5 युवराजलाई 3 धरोटीमा रिहा गरेको छ। थुन्छुक बहस सकिएसँगै जिल्ला अदालत चितवनले यस्तो आदेश सुनाएको हो। सरकारका तर्फबाट यदुनाथ शर्मा, सानुबाबु श्रेष्ठ र प्रकाश थापा 3 वकिलले बहस गर्नुभएको थियो। यसअघि जिल्ला प्रहरी कार्यालय चितवनले 10 अनुसन्धान गरेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन त्यही दिन सकेर जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएको थियो। मुलुकी अपराध संहिताको दफा 185 अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए 50,000 जरिवाना, 5 जेल वा दुवै हुन सक्ने व्यवस्था छ।
नेपालगञ्जको अमन स्विट हाउसमा आग लागि भएको छ। हिजो भएको आग लागिमा पसलमा भएको 2 बराबरको क्षति भएको पसल सञ्चालक जक्सनले बताउनु भएको छ। उहाँले ग्यास लिक भएर आगो लागेको बताउनु भएको छ। उहाँको अनुसार मिठाई पसलमा रहेका सामान, फर्निचर लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको बताउनुभयो। आगलागी भए लगत्तै दमकल पुगेर आगो नियन्त्रणमा लिएको जनाइएको छ। आगलागीबाट 1 सामान्य घाइते भएको बताइएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजीनामा दिएका चिकित्सकहरूको राजीनामा स्वीकृत भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामूहिक राजीनामा बुझाएका 23 चिकित्सकको राजीनामा स्वीकृत गरेर सेवाबाट निकालेको हो। प्रतिष्ठानले सरकारी डाक्टरहरूलाई मन्त्रालयले व्यवस्थापन गर्ने गरी फिर्ता पठाएको छ भने प्रतिष्ठान आफैले नियुक्त गरेका डाक्टरको करार सम्झौता भङ्ग गरेको छ। उपकुलपति डाक्टर संगीता भण्डारीले अनावश्यक तनाव दिएको भन्दै प्रतिष्ठानमा कार्यरत डाक्टरले राजीनामा दिएका थिए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान नाम दिएर केही दिन अघि घोराईमा गठन गरिएको सरकार समितिले प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीको समेत राजीनामा माग गरेको छ।
यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीलाई बर्खास्त गरेर अर्को उपकुलपति नियुक्त गर्नुपर्ने माग संसदमा समेत उठेको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद मेटमणि चौधरीले उपकुलपति भण्डारीलाई नियुक्त भएदेखि नै दाङ स्वास्थ्य सेवा बिग्रिन थालेको भन्दै पदबाट हटाउन माग गर्नु भएको छ। सांसद चौधरीले भण्डारी रहँदासम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कुनै पनि सुधार आउन नसक्ने भन्दै उहाँलाई तुरन्त बर्खास्त गरेर नयाँ उपकुलपति नियुक्त गर्नुपर्ने माग समेत गर्नुभएको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मनसुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। रोल्पाको परिवर्तन गाउँपालिका दुईको वडा कार्यालयमा बम विस्फोट र आगजनी गरिएको छ। राक्सीमा भएको वडा कार्यालयमा बम विस्फोट भएको वडा अध्यक्ष हरिप्रसाद बुढाले बताउनु भएको छ। उहाँले बम विस्फोट र आगजनी भएको बताउनु भएको हो। बम विस्फोटपछि गरेको आगजनीलाई स्थानीयवासीले नियन्त्रणमा लिएका थिए।
सल्यानमा निर्माण गरिएका कृषि उपज संकलन केन्द्र प्रयोगविहीन बन्दै गएका छन्। साबिकको जिल्ला कृषि विकास कार्यालय र विभिन्न संघ संस्थाको सहयोगमा निर्माण भएका कृषि संकलन केन्द्र प्रयोगविहीन बन्दै गएका हुन्। कालीमटी, सल्लीबजार, श्रीनगर, मार्के, बागचौर, ढोरपिपल लगायतका दर्जन बढी कृषक संकलन केन्द्र प्रयोगविहीन भएका छन्। किसानहरूले बारीबाटै सिधै व्यापारी र तरकारी बिक्री गर्न थालेपछि निर्माण गरिएका भौतिक संरचना समेत अलपत्र पर्न थालेका छन्। निर्माण गरिएका संकलन केन्द्र प्रयोगमा नआउँदा पशु चौपायाको ओत लाग्ने र बालबालिका खेल्ने स्थलका रूपमा परिणत भएका छन्। बनगाड कुपिण्डे नगरपालिकाको सल्ली बजारमा निर्माण गरिएको कृषि संकलन केन्द्र निर्माण भएको एक वर्ष नबित्दै प्रयोगविहीन भएको स्थानीय कृषक तंगु बहादुर बुढाले बताउनुभयो।
नेपालगञ्ज नाका हुँदै अवैध रूपमा भारतीय पशुपक्षी जन वस्तु भित्र नै क्रम बढेको पाइएको छ। भारतबाट तस्करी गरी ल्याइएका बोइलर, चल्ला र कुखुरा दही जसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेका छन्। चालु आर्थिक वर्षको दुई महिना नपुग्दै ठूलो संख्यामा पक्षीजन्य वस्तु नियन्त्रणमा लिए नष्ट गरेको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशु चिकित्सक रामलोचन शाहले जानकारी दिनुभयो। उहाँले यस आर्थिक वर्षको साउन र भदौको पहिलो हप्तासम्म मात्रै भारतबाट अनाधिकृत रूपमा नेपालभित्रिएका 4,900 ब्रोइलर चल्ला, 1,250 कोइलर चल्ला र तयारी अवस्थामा कुखुरा 796 नष्ट गरिएको बताउनुभयो। यो अवधिमा 5,500 माछाका भुरा समेत नियन्त्रणमा लिएर नष्ट गरिएको उहाँको भनाइ छ। सशस्त्र प्रहरी बल नेपालगढ हेडक्वार्टर नम्बर 30 गढ बागेश्वरी र मातहतका पोस्टबाट खटिएका सुरक्षाकर्मीले अवैध रूपमा नेपाल ल्याउँदै गरेका पक्षीजन्य वस्तु नियन्त्रणमा लिने गरेका छन्।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। भारतमा जारी पाँचौं संस्करणको 7-15 वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज बलियो टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। भारतको कल्याणीमा हुने खेलमा नेपालले तेस्रो खेलका रूपमा बंगलादेशसँग खेल्न लागेको हो। खेल नेपाली समयअनुसार दिउँसो 3 बजे सुरु हुनेछ। नेपाललाई आजको खेल जित्नै पर्ने दबाव समेत रहेको छ। उपाधि जित्ने लक्ष्यका साथ नेपाल शीर्ष 2 पर्नका लागि आजको खेल जित्न आवश्यक समेत छ। नेपालले 2 खेलबाट 3 अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ भने 6 अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ भने शीर्ष स्थानको भारत पनि 6 अङ्क नै बनाएको छ। नेपाल पहिलो खेलमा भारतसँग 5-0 गोलको अन्तरले पराजित भएको हो भने दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई 2-0 हराएको थियो। नेपालले बङ्गलादेशपछि अन्तिम खेल बिहिबार भुटानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित साबिक विजेता बङ्गलादेश, भारत, श्रीलङ्का र भुटान रहेका छन्।
यस्तै विश्वकप छनौट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ। गैराती भएको खेलमा नेपाल मलेसियासँग 1-0 गोल अन्तरले पराजित भएको हो। सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रेको नेपालले पहिलो हाफको 3rd मिनटमै गोल खाएको थियो। कतारमा आयोजना हुने सन् 2022 फिफा विश्वकप अन्तर्गत एसियाको 2rd चरणको छनौटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो। छनौटमा नेपाल समूह बीमा रहेको छ। नेपालको समूहमा एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन्। नेपालले कुवेतसँग खेल्दै छनौटको सुरुवात गर्नेछ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली सरकारद्वारा प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धीको विधेयक परिमार्जन सहित प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदेश मातहतमा 159 इकाइ रहने
सुर्खेत उपत्यका खाने पानी संस्थाका प्रमुख गौतमलाई यथास्थितिमा राख्न उच्च अदालत सुर्खेतको अन्तरिम आदेश
15 बुधे टिकापुर घोषणा पत्र जारी गर्दै कैलालीमा 3 दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलन सकियो लक्ष्मण थारूको नेतृत्वमा 51 सदस्यीय मोर्चा गठन
र भारतमा जारी 15 वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले आज बलियो टोली बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने मलेसियासँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ नमस्ते